कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू। स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज। कालजै नेपाली गीतहरूको विशेष प्रस्तुति अजर अमर गीतहरूमा यो प्रस्तोता प्रकाश सामीको सादर अभिवादन, प्राविधिक मित्र सशिन्द्र गौतमका साथमा। आजको अजर अमरको श्रृंखला अंग्रेजीमा भनिने एउटा शब्दप्रति समर्पित छ, बेटर हाफ अर्थात अर्धाङ्गिनी। तर हाम्रो समाजमा पत्नी भनेको पूर्णाङ्गिनी मानिन्छन्, आधा सरस्वती आधा लक्ष्मी। गेटे वा रमनाले यही कुरा भनेका छन्, जहाँ नारीको सम्मान हुन्छ त्यहाँ पुरूषको भाग्य चम्किन्छ। तर हाम्रा कैयन कलाकारको जीवनमा पत्नीको योगदान अमूल्य छ, त्यो चाहे गायक, संगीतकार, गीतकारकै किन नहोस्। तर नेपाली सुगम संगीतमा धेरै गीतकार संगीतकारका पत्नीहरू गायिकाका रूपमा, कैयौं संगीतकारका पत्नीहरू गीतकारका रूपमा आबद्ध छन्। आजको कार्यक्रम ती श्रद्धेय कलाकारका अति आदरणीय पत्नीप्रति समर्पित छ, जसले ती कलाकारलाई जगजाहिर गर्न, उज्यालोमा ल्याउन सघाए। गीत छान्दै गर्दा गोपाल युञ्जनको एउटा अप्राप्य गीतमा मेरो स्पर्श हुन्छ, जुन गीत सम्भवतः गोपाल युञ्जनले आफ्नै रचनामा, आफ्नै संगीतमा त्यस्तै शक्तिशाली पत्नीका निम्ति समर्पण गरेका हुनुपर्छ। त्यही गीतबाट अजर अमरको यो अंकको शुभारम्भ।
राखौला सिगार्न सक्दिन मेरो मायाको साक्षी दिन तिमीलाई ताज बनाउन सक्दिन मेरो मायाको साक्षी दिन तिमीलाई ताज बनाउन सक्दिन यी सत्यहरू मान्दिनौ भने यी सत्यहरू मान्दिनौ भने दिल चिरी देखाउनु सक्दिन बाँचिदिन्छु तिम्रै निम्ति
कलाकारहरूका पत्नीप्रति सादर समर्पित आजको यो श्रृंखला नेपाली सुगम संगीतमा गीत जीवनको सम्बन्ध पति पत्नीका बारेमा छ र धेरै पति पत्नीले नेपाली सुगम संगीतलाई धनधान्य बनाएका छन्। नेपाल आमा आज अत्यन्त संकटावस्थामा भएका बेला हिजो भन्दा दुई दिन अगाडि दिवंगत मिति परेका विश्व प्रसिद्ध कवि भारतका डाक्टर हरिवंश राय बच्चनको बसेरे से दूर नामक आत्मकथाको एउटा अंश यहाँ वाचन गर्न चाहन्छु। उनी जति बेला 2011 सालमा नेपाल भ्रमणमा आएका थिए र नेपालबाट उनी कसरी प्रभावित थिए भनेर उनले लेखेको आजभन्दा 60 वर्ष अगाडि लेखेको यो पंक्तिलाई म हिन्दीबाटै हुबहु वाचन गर्न चाहन्छु। विद्यार्थी जीवन से मेरे मन में नेपाल के लिए कुतूहल था। नक्शे पर भारत के उत्तर में कम चौड़े ज्यादा लंबे इस देश को दिखाकर हमारे अध्यापक ये बताना न भूलते थे कि नेपाल एक स्वतंत्र देश है और अपनी गुलामी के दिनों में ये कल्पना करने में मन में एक प्रकार का हर्ष होता था कि नेपाल में कुछ ऐसी शक्ति तो होगी जब अपना भारत लंबा चौड़ा देश अंग्रेजों से पराजित हो गया था तब नेपाल ने आजादी का झंडा तब ऊंचाई रखा था। घर मोहल्लों में नेपाल की चर्चा चलने पर ये किंवदंती भी सुनाई देती थी कि पशुपतिनाथ के मंदिर में पारस पत्थर है जिसे छुलाने से लोहा सोना बन जाता है। यदा कदा पशुपतिनाथ की तीर्थयात्रा से लौटे धर्मात्मा लोग अतिशयोक्तियों में वहां का वर्णन करते थे। नेपाल के राजा भगवान है, राजा राणा उनकी ओर से शासन करते हैं, भगवान शासित देश कैसा होगा। तुलसीदास का राम राज्य वर्णन कानों में ध्वनित प्रध्वनित होने लगता है। हमारे यूनिवर्सिटी के इतिहास विभाग के प्रमुख डॉ ईश्वर प्रसाद को एक बार नेपाल बुलाया गया था शायद वहां का इतिहास लिखने के लिए। लौटकर वो बड़े गर्व से कहते थे वहां पर हिंदू राज्य है और गोहत्या के लिए प्राण दंड का विधान है, वो एक विश्व के अनुपम देश है। ईश्वर प्रसाद सिंह बार बार यही कहते थे नेपाल जैसा देश दुनिया में अभिनव है। हरिवंश राय बच्चनको यो आत्मकथा बसेरे से दूरको 205-215 पृष्ठसम्म उनले नेपालको कला संस्कृति साहित्यकार र यहाँका व्यापारीहरूको खुलेर प्रशंसा गरेका छन्। नरेन्द्र मोदीले भन्नुभन्दा 50 वर्ष अगाडि उनले नेपालको बारेमा लेखेको यो कृतिमा उनका स्कूलका प्रिन्सिपल ईश्वर प्रसाद सिंह जसलाई युद्ध शमशेरले नेपाल बोलाएर नेपालको इतिहास लेख्न लगाएका थिए र त्रिरत्न मानन्दरका अनुसार ईश्वर प्रसाद सिंहलाई युद्ध शमशेरले इतिहास शिरोमणिको पदवी पनि दिएका थिए। त्यस्तो नेपाल देशलाई भारतले आफ्नो एउटा शक्ति मान्छ र भारतका व्यापारी भारतका अभिनेताहरू आपद संकट आइपुग्यो कि पशुपतिनाथमा र टाउको टेकाउन आउँछन् र हामी यति बेला फेरि जहिले पनि नेपालप्रति बेमानी गरिरहेको यो समयमा यो हरिवंश राय बच्चनको आत्मकथाको यो अंश मैले स्नेहपूर्वक वाचन गर्न चाहे। बसेरे से दूर यो हरिवंश राय बच्चनको आत्मकथाको तेस्रो भागको विशेष पृष्ठ हो। यसमा उनले महाकवि देवकोटा, भवानी भिक्षु, सूर्यविक्रम गेवाली, बालकृष्ण सम, धरेन्द्र कोइरालाका बारेमा पनि चर्चा गरेका छन् र त्यति बेलाको नेपालको सांस्कृतिकपन र नेपाली तोकको पनि उनले चर्चा गरेका छन्। यो कार्यक्रम हरिवंश राय बच्चनलाई स्मरण गर्दै फेरि अगाडि बढ्छौ। अब पति पत्नीकै गीतको प्रसंगमा नेपाली सुगम संगीतमा लामो समय गायन संगीत रचनामा सक्रिय कल्याण रिमाल र उनकी पत्नी बिजु रिमाल जो सांगीतिक हिसाबले 2011 सालदेखि रेड नेपालसँग सक्रिय र सम्बद्ध थिए र पछि यिनले अलग्गै पनि आफ्नो एल्बमहरू तयार पारे। कल्याण रिमाल र बिजु रिमालका छोरी सितु रिमाल जो गायिका भइन् र उनका पति सुमन खरेल जो संचारकर्मीका रूपमा र गीतकारका रूपमा चर्चित छन् र यिनको सम्पूर्ण परिवार नै सांगीतिक रहेको छ। अब यहाँ प्रस्तुत छ कल्याणी रिमाल र बिजुरी मालको स्वर प्रेमचन्द्रको संगीतमा।
एक किठी बेसी माए किन लायो माया ठ्याम्मै लौ भन न ढाटी
बेकर पीसे थाएर तिमीले किन हर माना ठ्याम्मै लौ भन न ढाटी
लेख किठी बेसी माए किन लायो माया ठ्याम्मै लौ भन न ढाटी मेरो घर हो बेसी त अपने गोठा हो लेकर बेसी गर्नु त मुख्य मेरो पेसा हो
छलेर काम लुकेर फुलालाई दुखिन
किठी बेसी माए किन लायो माया ठ्याम्मै लौ भन न ढाटी तिमले नलाए झुल्थ्यो र मन कहिले परेला भाँची डाकेको तिमीले बिर्स्यौ आज ठ्याम्मै लौ भन न ढाटी परेला भाँची डाकेको तिमीले बिर्स्यौ आज ठ्याम्मै लौ भन न ढाटी
लेकर बिसी ठाएर तिमीले किन हर माना बर्फी पलको चौतारा कुरेको आज बिर्स्यौ र
भइ गयो छाड यो कुरा जीवन हेर के छ र
भुल दिन जाऊ जान्छु म घर
रिसाए कि नानी ठ्याम्मै लौ भन न ढाटी
भुल दिन जाऊ जान्छु म घर
रिसाए कि नानी ठ्याम्मै लौ भन न ढाटी लेख किठी बेसी माए किन लायो माया ठ्याम्मै लौ भन न ढाटी
बेकर बेसी थाएर तिमीले किन हर माना ठ्याम्मै लौ भन न ढाटी।
18 जनवरी 2003 दिन स्वर्गवास भएका हरिवंश राय बच्चन, जसको आफ्नो वास्तविक थर राय थियो र उनले आफ्नो परिवारको विरोधका कारण आफ्नो कविताको छन्द बच्चन छन्दमा आफ्नो थर बच्चन राखे, जसलाई भ्रमपूर्वक धेरै नेपालीले उनी नेपालकै कुनै शेरचन, गौचन, हिराचन, तुलाचन जस्तै थर हुनुपर्छ, थकाली हुनुपर्छ भन्ने भ्रम पनि राखेका छन्। तर होइन, 1935 प्रकाशित उनको यो कृतिमा उनले लेखेका छन् नेपालका बारेमा, काठमाडौँ मलाई मध्ययुगीन वातावरणमा पालिएको धर्मभाषी नगरी जस्तो लाग्यो, महायानी बौद्ध तान्त्रिक शाक्त पौराणिक विश्वासहरू अन्धविश्वासीहरू मिथ्यांश विश्वासहरूमा विजडित स्तत्त नेपाल बाहिर अंग्रेजी पढ़ेका नवयुगहरूको आधुनिकता पनि आकाशी वायु चेतनासँग सामान्यकृत भएर देखा पर्छ। काठमाडौँमा यस्तो एउटा शक्ति देखेँ, यस्तो एउटा आँखा देखेँ जसले नयाँ युगलाई आह्वान गरेको छ र कला संस्कृतिलाई जोगाएको छ, आफ्नो पहिचानको मुस्कान छ, आधुनिकताको आफ्नो मखुण्डो छैन, यो नै मलाई मौलिक लाग्यो। र उनले अत्यन्त महत्वपूर्णसँग एउटा कुरा यहाँ लेखेका छन्, यो अंशलाई म फेरि हिन्दीमै वाचन गर्न चाहन्छु। मैं सोचता हूं अगर हिन्दुस्तान पर मुसलमानों का आक्रमण और हिन्दुस्तान में अंग्रेजों का आगमन न होता तो हिन्दुस्तान भी एक नेपालकी तरह स्वच्छ मुलुक रहता। हरिवंश राय बच्चन त्यो समयका कवि त्यो समयका लेखक आफ्नो देशको बारेमा कल्पना गर्छन्। यदि हामीलाई मुसलमान र अंग्रेजले हमला नगरेको भए आज हिन्दुस्तान पनि नेपाल जस्तो एउटा स्वच्छ राष्ट्र हुन्थ्यो भनेर उनले 1935 को हारारीमा लेखेको स्मृतिमा उल्लेख छ। र उनले अन्तिम पंक्तिमा लेखेका छन्, कबीर नानक तुकाराम नामदेव यहाँ सब नेपालमा छरिएका छन्। पश्चिमी सभ्यताका राजा राम मनोहर राय दयानन्द विवेकानन्द रविन्द्र अरविन्द्र गान्धीको कल्पना यहीँ गर्न सकिन्छ। र उनले आफ्नो संस्मरणको एक अंशमा लेखेका छन्, नेपालमा मलाई कविका रूपमा चिन्ने मान्छे देखेर म आश्चर्यचकित भए। नेपालमा यति धेरै मान्छे मेरो बारेमा पढ्दा रहेछन्, धेरै मान्छे मेरो मुखबाट कविता सुन्न चाहे। नेपालमा मेरो प्रवासकालको कति समयमा त्यहाँ कवि सम्मेलनहरू भए, विशेष गरेर देवकोटाले बनाएको त्रिचन्द्र कलेजको लाइब्रेरी म हेर्न गए। नेपालमा जुन जुन कविहरूसँग मैले भेटे तिनको नाम मलाई अझै पनि स्मरण छ, श्री बालकृष्ण सम, श्री देवकोटा, श्री धिमिरे, श्री केदारमान व्यथित और श्री भवानी बिच्छु। समजी नेपालीका नाटककार अभिनेता रहेछन्। उनले अभिनय गरेर कविता सुनाए। जुन कविसँग म सबभन्दा प्रभावित भए ती थिए श्री देवकोटा। शरीरले हृष्टपुष्ट, कदले अग्ला उनको कविता यस्तो लाग्थ्यो पश्चिमका अंग्रेजी कविहरूलाई पनि पछाडि फ्याँकिदिन्थे। उनको कवितामा प्रखर आक्रोश थियो, व्यङ्ग्य थियो। उनी राजनीतिमा पनि दखल राख्थे। पछि उनी कुनै विभागका मन्त्री पनि भएका थिए। नेपाल शासनसित उनी सम्बद्ध थिए। देवकोटाका बारेमा लेखिएको लामो अंश कुनै दिन फेरि वाचन गर्नेछु, तर यस पुस्तकमा उनले नेपाल भ्रमणका बेला नेपालमा देखेका बुढानीलकण्ठ मन्दिरदेखि लिएर विभिन्न भक्तपुरका नगरहरूको र उनले भारतसँग तुलना गरेर आफ्नो देश त्यस्तो किन हुन सकेन भनेर विडम्बना पोखेका छन्। आफूलाई नेपालमा निम्त्याउने एकजना व्यापारी रसगोत्रालाई रसगोत्राका छोराको बिहामा उनी आएको यो सम्झनामा उनलाई त्यति बेला भारतीय राजदूतावासले काठमाडौँ बस्ने व्यवस्था मिलाएको कुरा पनि उनले आफ्नो स्मरणमा लेखेका छन्। फेरि एकपटक नेपालबारे लेखेको उनको एउटा पंक्ति, विद्यार्थी जीवन से मेरे मन में नेपाल के लिए कुतूहल था, नक्शे पर भारत के उत्तर में कम चौड़े ज्यादा लंबे इस देश को दिखाकर हमारे अध्यापक ये बताना न भूलते थे कि नेपाल एक स्वतंत्र देश है और हमारी भारत गुलामी के दिनों में ये कल्पना करने में मन में एक प्रकार का हर्ष होता था कि नेपाल में कुछ ऐसी शक्ति तो होगी जब अपना लंबा चौड़ा देश अंग्रेज से हार गए थे तब नेपाल का आजादी का झंडा ऊंचा रखा था। यो पंक्ति समझना करते हमी फेरी आप नेपाली हुनु को गर्व करूं फुटनु भन्दा जुट्नु में अघि बढ़ऊ यही कामना संगे अब एक पटक फेरी हमी जाऊं पति पत्नी को गीत को योगदान को प्रसंग में गायक प्रेमदोज प्रधान को एवं कालजय गीत का बारे में यह गीतसंग जोड़ एटा पुरानो इतिहास भारत को दार्जीलिंग काठमंडू में संघर्ष कर आर्ट एकेडेमी का एक वाद्य वादक रंजित गजमेर काठमांडू में प्रज्ञा प्रतिष्ठान में ₹250 में एक वाद्य वादक कलाकार का रूप में कार्यरत थे। उनलाई काठमांडू में कोई भी संगीतकार का रूप में पत्याउँदैन थे क्योंकि उनका साथी उनसंग सहकार्य करने संगीतकार शरण प्रधान दार्जीलिङमै छुटेका थे। रंजित गजमेरले काठमाडौँ आएर गीत संगीत गर्दा उनी त्यति बेला महाबौद्ध बस्थे र ज्याठमा बस्थे गायक प्रेमदोज प्रधान। उनले प्रेमदोज प्रधानलाई आग्रह गरे। प्रेमदोज प्रधान त्यस बेला नारायण गोपाल भन्दा चर्चित थिए र भने, प्रेमदोजी मेरो एउटा गीत गाइदिनु भयो भने मलाई दार्जीलिङका मान्छेले विश्वास गर्नेछन् कि म संगीतकारको रूपमा अझै पनि सक्रिय छु भनेर। र यो पहिलो गीत थियो रंजित गजमेरकी पत्नी कुसुम कुमारी गजमेरको, तर रेडी नेपालमा त्यति बेला गजमेर थर नराखिकन कुसुम कुमारी सिंह नामबाट यो गीत रेकर्ड गराएकी थिइन्। पत्नीको शब्द, पतिको संगीत र गाएका छन् प्रेमदोज प्रधानले।
झर फुलटी पे मैले तिमी
नेपालका बारेमा हरिवंश राय बच्चनले मात्र होइन फ्रान्सका प्रसिद्ध लेखक आन्द्रे जिदले आफ्नो आत्मकथात्मक उपन्यास दि इमोर्टलिस्टमा लेखेका छन्। सन् 1950 को हारारीमा लेखिएको त्यस कृतिमा उनले आफ्नो आत्मकथाको त्यो अंशमा भनेका छन्, म काठमाडौँको काष्ठकलाबाट यति प्रभावित थिएँ, मेरो घरको सबै काठहरूमा काठमाडौँको काष्ठकला प्रयोग भएको छ। हाम्रा धेरै यस्ता कृतिहरू छन् जसका कारण नेपाललाई विश्वभर चिन्नुको प्रमुख कारण मान्न आउँछ। काठमाडौँमा पहिलो पटक सांगीतिक कार्यक्रम प्रस्तुत गर्न आएको जापानको ठूलो सांगीतिक ब्यान्ड गोदाइगोले काठमाडौँको रंगशालामा नेपाली गीत गाए हाम्रो केटाकेटीको नाउँ राम्रो छ। त्यो गीत गाउँदा रंगशालामा हजारौं हजार युवाहरू उफ्रिएका थिए। त्यस्तो सुन्दर हाँसो भएको काठमाडौँ, त्यस्तो सुन्दर हाँसो भएको नेपाल र त्यस्तो लालीगुराँस फूल यस्तो उज्यालो छर्ने यो देशमा आज कसैको आँखा लागेछ? तर हामी यसबाट जोगिनुपर्छ। बिटल समूहका प्रसिद्ध गायक जोन लेननले गाएको नोबडी टोलमी भन्ने गीतमा उनले काठमाडौँको उत्तरी डिका मलाई लोभ्याउँछ भन्ने गीतको अंशले पनि काठमाडौँ वा नेपाल विश्वमा के अर्थ राख्छ भन्ने कुरा स्पष्ट जानकारी हुन्छ। हामी निराश मात्र हुन्छौं, हामी कुनै पनि उपद्रव भएकी आत्तिन्छौं, तर हामीले बनाउँदै आएको सिँढी हामी नै भत्काउन लाचार हुन्छौं। यसको कारण हामीलाई प्रति नै विश्वास नहुनु हो। यो देश यति शक्तिशाली छ, जसरी डाक्टर हरिवंश राय बच्चनले भने जस्तै, कसैले बिगारेर बिगार्न सक्ने कुनै ठाउँ नै छैन। जसले बिगार्न खोज्छ त्यो आफै बिग्रिन्छ भन्ने कुराको अंश बारम्बार हामी देखिरहेका छौं। गीतको प्रसंगमा हामी फेरि जाउँ। रेडियो नेपालका प्रथम गायक भएर चिनिएका हरिप्रसाद रिमाललाई सम्झना गरौं, जो अत्यन्त अस्वस्थ हुनुहुन्छ आफ्नो जीवनमा। यति बेला उहाँ साह्रै नै मुस्किलले आफ्नो स्वास्थ्य लाभ गरिरहनु भएको छ। रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमाल र नेपाली चलचित्रका प्रथम चरित्र अभिनेता हरिप्रसाद रिमाल रेडियो नेपालमा नातिकाजीको संगीतमा शंकर लामिछानेको शब्दमा माइक्रोफोनको अगाडि उभिएका थिए र उनलाई पनि उनको गायनमा सबभन्दा बढ़ी सघाएका थिए। उनका परिवारले, उनका दाजुले तर त्योभन्दा बढ़ी पनि सघाएकी थिइन्। उनकी पत्नी किशोरी देवी रिमालले, किशोरी देवी रिमाल र उनी कुनै एउटा ल्याण्ड रोभर चढ़ेर टीका भैरवमा पिकनिक गएका थिए र त्यो पिकनिकमा गएको बेला आफ्नै चढ़ेर गएको ल्याण्ड रोभरले किचिएर गायिका किशोरी देवी रिमालको निधन भयो। त्यसपछि हरिप्रसाद रिमाल लगभग बौला जस्तै भए। रेड नेपालका धेरै साथीभाइ सहकर्मीहरू मिलेर उनलाई रेड नेपालकी समाचारवाचिका कल्याणी रिमालसँग उनको पछि विवाह भयो। तर यहाँ एउटा गीत छ, स्वर्गीय किशोरदेवी रिमालसँग हरिप्रसाद रिमालले गाउनुभएको निर्विक्रम प्यासीको शब्द र उनकै संगीतमा। गायक हरिप्रसाद रिमाल र उनकी स्वर्गीय पत्नी किशोरी देवी रिमालको स्वर, निर्विघ्न प्यासीको शब्द र हरिप्रसाद रिमालको संगीतमा आजको हाम्रो ट्वीटरमा धेरैले धेरै प्रसंगमा यो कार्यक्रमलाई आफ्नो टिप्पणी दिएका छन्। अन्तिम ट्वीटरमा मेन्सन गर्नुभएको छ चौथो जीतको खोजी लक्ष्मणजीले। उहाँ लेख्नुहुन्छ, यहाँ संविधान सभा भवनभित्र बजाउने व्यवस्था मिलाउँछौ कि क्या हो, सभासदले आनन्द अनुभूति गर्न पाउँथे भनेर उहाँले लेख्नु भएको छ। आजको यो कार्यक्रमको रोचक पक्ष वा गीत संगीतका बारेमा भन्दा पनि धेरैले डाक्टर हरिवंश राय बच्चनले लेख्नु भएको पंक्तिबाट अहिले मन शुद्ध भएको कुरा अनुभूत गर्नुभएको छ हाम्रा केही शुभेच्छुक मित्रहरूले। विषयवस्तुको चयन पनि अचम्मै छ प्रकाश दाईको, संगीतभित्र संगीतको सूक्ष्म कुरालाई श्रोता माझ ल्याउने अनि इतिहाससँग यसरी जोड्ने भनेर उल्लेख गर्नुभएको छ रविन्द्रजीले, यहाँलाई धन्यवाद। गणेश पौडेलजी लेख्नुहुन्छ, गुड टू नो दिस स्टोरी रिटन बाई हरिवंश राय बच्चन, अहिले सुन्दा भित्रभित्र खल्लो महसुस भदाई भनेर लेख्नु भएको छ। गणेशजीले धन्यवाद। हामी इतिहाससँग ब्युजिन र वर्तमानसँग लड्न सधैँ तयार हुनुपर्छ जस्तो लाग्छ, तर कहिलेकाहीँ यो संकट सबैमा आइपर्छ र संकटमा धैर्य धारण गर्नु नै ठूलो कुरा हो जस्तो मलाई लाग्छ। हाम्रो फेसबुकमा हामीलाई लेख्नु भएको छ गोपाल कटेलजीले, भनेपछि टाढा टाढा हुनेहरूलाई अजर अमरले रुवाउने भएछ आज भनेर उहाँले लेख्नु भएको छ। किसान ढुङ्गाना लेख्नुहुन्छ, बिहिबारको एपिसोडको प्रतीक्षाको घड़ी समाप्त भएको छ, संविधान पढ्न नपाए पनि यो कार्यक्रम सुनेर चित्त बुझाउँदैछु, नारायण गोपाल दाईले आफ्नो पत्नीको लागि समर्पित गरेको कुनै गीत सुन्न पाइयोस् भन्नुभएको छ। सविता वैद्यजीले लेख्नुभएको छ, पर्खाईमा छु अजर अमर गीतहरूको, यही कार्यक्रम सुनेर स्वस्थ र सुन्दर रहन चाहन्छु भन्नुभएको छ। घायल तमु लेख्नुहुन्छ, आजको कार्यक्रम त झन रोचक नै हुने भयो अजर अमर गीत प्रकाश सर भनेर। गीतकै कुरामा अब बच्चु कैलाशको इतिहाससँग जोडु। बच्चु कैलाशले धेरै गीतहरू आफ्नै शब्दमा गाए र आफ्ना साथी सुरेन्द्रबहादुर शाहको शब्दमा गाए र मविवेका शाहका शब्दमा पनि गाए, तर एउटा गीत उनले आफ्नै पत्नी शान्ति शाहको शब्दमा संगीत गरेका छन्। त्यो गीत प्रस्तुत छ पत्नी र पति मिलेर बनाएको गीत।
हाँस खेल गर्दा बसे छ दिल सम्झाउने कसरी, बेमानी रहेछौ नभन मलाई बिर्सनु कसरी, हाँस खेल गर्दा बसे छ दिल सम्झाउने कसरी, बेमानी रहेछौ नभन मलाई बिर्सनु कसरी। आँखाले दियो मुटुले थाम कसैले देखेन, मनको कुरा मनले बुझ्यो अरूले बुझेन, मादलय बजेको छैन मन लाग्छ नचुकी, संसारको सबै सुखलाई छोडी तिमीलाई मागुकी, भर्खरै मात्र लागेको चोट देखाउनु कसरी, बेमानी रहेछौ नभन मलाई बिर्सनु कसरी। एक बाजी हाम्रो भइ गयो भेट सधैँ नै भेटौला, मनमा पुरा छन् जति बाँकी ती सबै कहौला, अप्ठ्यारो होला संकोच होला प्रीतिको मामला, केही होइन जस्तो नकल गरे मन तिम्रो रोइदेला, यसरी एउटै भएर आज
शान्ति शाह बच्चु कैलाशकी पत्नी र उनको शब्दमा बच्चु कैलाशकै संगीतमा यो गीत, तीस दशकलाई प्रतिनिधित्व गर्ने यो गीत आज हामीले नेपाली सुगम संगीतमा पति पत्नीको योगदानको प्रसंगमा गीतकार शान्ति शाह र उनका पति बच्चु कैलाशको स्वरलाई प्रस्तुत गर्यौं। कार्यक्रममा बजेका गीतहरूका बारेमा यहाँहरूको प्रतिक्रिया कस्तो रहनेछ हामी अपेक्षा गर्दछौं र गीतको चयनमा यहाँहरू लाई रुचिकर लागेका छन् कि छैनन् यसबारेमा पनि जानकारी पाऊ र हाम्रो कार्यक्रम हरेक पटक फरक फरक विषयमा हामीले चयन गरिरहेका छौं यो यहाँलाई कस्तो लागिरहेको छ हामीलाई फेसबुकमा वा ट्विटरमा यहाँले उल्लेख गर्न सक्नुहुनेछ। हाम्रो फेसबुकमा राजेश्वर उदय लेख्नुहुन्छ, बडो रोचक हुनेछ, कहाँबाट शुरू गर्नुहुन्छ होला र अन्त्य कसरी होला, मजा आउनेछ यस्तो पो कार्यक्रम, त्यसै कालोजै अजरमर गीतहरू राखिएको होइन रहेछ, पर्खेर बसेको छु भनेर पाल्पाबाट राजेश्वर उदयजी लेख्नुहुन्छ। र उहाँले लेख्नु भएको यो फेसबुकको मेन्सनमा एउटा अर्को पनि पंक्ति छ, गत सोमबार हामीले नयाँ किसिमका प्रसंगहरूमा गुमनाम भएका कलाकारको चर्चा गरेका थियौं। जोग मेहर माझी लेख्नुहुन्छ, विनोद चौधरीको किताब मैले हालसालै मात्र पढेको हुँ, तर सायद त्यो किताबमा नि उल्लेख छैन एकै नजरमा माया बस्यो है भन्ने गीत, माया जिन्दगीको अभिन्न अंग हो, विनोद चौधरीले गाउनु भएको हो भनेर त थाहा थियो, म त आश्चर्यमै परे। धन्यवाद प्रकाश सर, आजको पृथक प्रस्तुति पति पत्नीको युगल आवाज हुनुपर्ने मेरो जिकिर छ भनेर लेख्नु भएको छ। चितवनबाट हाम्रा शुभेच्छुक सहन प्रधानले कार्यक्रम छुटाउने कुरै भएन भनेर लेख्नु भएको छ। र त्यसै गरिकन मनोज कुनुङ लेख्नुहुन्छ, प्रकाश सरको अथक प्रयास र बिना मेहनत अवश्य अजर अमरका गीतहरू 3 करोड़ नेपाली माझ प्रस्तुत गर्न सम्भव थिएन, जति नै प्रकाश सरको मेहनतलाई प्रशंसा गरे पनि कम हुन्छ, सम्पूर्ण गीत संगीतसँग सम्बन्धित इतिहास नै प्रकाश सर भन्दा मुनि रहेछ, जो प्रमाणित भइसकेको छ, अथवा प्रकाश सरलाई गुगल बोयको उपमा दिँदा फरक पर्दैन, नपत्या एकपटक उज्यालो 90 नेटवर्क एफएममा अजर अमर लाइभ वा डाउनलोड गरी सुन्नुहोला, हजुरहरू हजारौं एपिसोडसम्म निरन्तरता रहोस् भनेर गोडेल 6 सोलुखुम्बुबाट हाल दोहा कतारमा रहनुभएका मनोज कुलुङ लेख्नुहुन्छ। त्यसै गरिकन जेबी गाउँले लेख्नुहुन्छ, मटेला सुर्खेत 4 नमस्कार प्रकाश दाई, खाना खाएर आजको अजर अमर गीतको प्रतीक्षामा बसिरहेको छु, आज माघ 8 संविधान घोषणा हुने दिन, तर संविधान नआएपछि चारो पाउने आशमा माउको प्रतीक्षा गरिरहेका बचेरा झैं नेपाली जनताहरूको हृदय दुखिरहेको छ, देश दुखिरहेको छ, आजको अजर अमर गीतमा अलिअलि यही कुराहरू सुन्न पाइयोस् भनेर उहाँले लेख्नुभएको छ। पुण्य शर्माजी पर्खाईमा छु भनेर लेख्नुहुन्छ अजर अमर गीतलाई, र उहाँले आजको यो पति पत्नीको कार्यक्रमलाई पनि शुभेच्छा व्यक्त गर्नुभएको छ। अब अर्को गीतको चर्चा गर्न चाहन्छु, यो गीतलाई गाउनुभएको छ गायिका डेजी पराइलीले, र यस गीतलाई संगीत गर्नुभएको छ उहाँका पति चन्दन लम्जेलले, गीतलाई रचना गर्नुभएको छ नेपाली संगीत आकाशका अत्यन्त होनहार कवि गीतकार नोर्देन रूम्बा, जसको अत्यन्त कम उमेरमा नै देहान्त भयो। उनको एउटा गीतलाई नारायण गोपालले पनि गाउनु भएको छ, मेरा सबै रातहरू भन्ने गीत। नोर्देन रूम्बा एक कुशल कवि गीतकार अनि दार्जीलिङको विभिन्न आन्दोलनका एक नेता पनि, र उनकी पत्नी साबी रूम्बाले संकलन गर्नुभएको यो एल्बमबाट हामीले गीत लिएका छौं, डेजी बराइलीको स्वर।
बिते छो छोटो जिंदगानी रेशम आशयासमा बिते छो छोटो जिंदगानी रेशम कति बग्यो कति बग्यो
डेजी बराइलीको यो गीतसँगै अब हामी एकछिन अर्को गीततर्फ लाग्नुभन्दा अगाडि चर्चा गरौं फेरि अर्को युगल जोडीको। नेपाली सुगम संगीतमा दार्जीलिङबाट सरला गुरूङ र सोफिया गुरूङ पेमा लामाको गीतको संगीत र शब्दमा रेडियोमा उत्रन्छन्। यी दुवै गायिकालाई पेमा लामाले एउटा विद्युतीय तरंगमा महत्वपूर्ण स्थान दिन्छन्। पछि सोफिया गुरूङको गायक संगीतकार दीपश्रेषसँग विवाह हुन्छ र दीपश्रेषसँग विवाह भएपछि उनका धेरै युगल गीतहरू दीपश्रेषसँग नै आबद्ध छन्। सोफिया गुरूङले दीपश्रेष्ठको संगीतमा र गौरी नेवाको शब्दमा गाएका धेरै गीतहरूमध्ये एउटा गीत यहाँ प्रस्तुत छ। यो गीतसँगै आजको अजर अमर गीतबाट म विदा चाहन्छु। सशिन्द्रका साथमा आगामी आइतबार 9:15 बजे भेट्नेछौ। विदा दिनुहोस्। भिचा कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू। स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज।